أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فصل لربك وانحر إن شانئك هو الأبتر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم آج دوپہر کو الحمدللہ الکہف ایجوکیشنل ٹرسٹ کا المنازل کے ساتھ مل کے ایک پروگرام ہوا جس میں الحمدللہ حضرت مفتی رفیع عثمانی صاحب دامن برکاتہ العالیہ کے صاحبزادے حضرت مفتی زبیر اشرف عثمانی صاحب کا بیان ہوا اور میرا بھی ہوا اور بھی حضرت مفتی رفیع عثمانی صاحب دامن برکاتہ کے جو نواسے ہیں مفتی صہیب اشرف صاحب مفتی عمار اشرف صاحب ان حضرات کے بھی بیانات ہوئے تو الکہف کے لیے ہمارے لیے خوشی کی بات ہے کہ دارالعلوم کراچی کے ساتھ ان کے حضرات کے ساتھ ایک تعلق ایک رابطہ ایک اللہ نے نیا راستہ کھول دیا ہے اور آگے انشاءاللہ عید کے بعد مختلف اور بھی پروگرام ہوں گے انشاءاللہ آج بات کرنی ہے عشرہ ذو الحجہ قربانی اور عید الاضحیٰ سب سے پہلے تو یہ بات کہ ذو الحجہ یہ جو مہینہ ہے ذو الحجہ کا یہ اسلامی مہینوں میں آخری مہینہ ہے جب ہماری زندگی میں یہ مہینہ آئے جیسے آج آ گیا اب آ گیا اس مہینے میں ہم غور کریں کہ اس گزشتہ پورے سال میں ہم نے کون کون سے نیک اعمال کیے ان پہ اللہ کا شکر ادا کریں جو گناہ ہم سے ہو گئے ان پہ توبہ اور استغفار کریں اللہ سے معافی مانگیں اور اگلے آنے والے سال کو اس سال سے بہتر بنانے کے لیے عمدہ پلاننگ کریں تمام کمپنیز میں اس طرح ہوتا ہے سال گزرنے کے بعد وہ پچھلے سال کی کارکردگی کے اوپر ایک جائزہ لیتے ہیں اور آگے نئے آنے والے سال کے لیے نئے ٹارگٹس جو ہیں وہ دیے جاتے ہیں بنائے جاتے ہیں تو ہمیں بھی چاہیے کہ ہم ہر سال اپنی زندگی کو اس انداز سے بھی دیکھا کریں جب بھی سال ختم ہو اور اگلا سال شروع ہو ان چیزوں کے اوپر ہم غور کریں کہ گزشتہ سال ہم نے کیا کھویا کیا پایا مہینوں میں رمضان کا مہینہ اور ذو الحجہ کا مہینہ دونوں ہی برکت والے ہیں حضور پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تمام مہینوں کا سردار رمضان کا مہینہ ہے اور تمام مہینوں میں سب سے زیادہ معظم اور مکرم یہ ذو الحجہ کا مہینہ ہے ذو الحجہ کے مہینے کے پہلے جو 10 دن ہیں اللہ کے ہاں ان کی بہت قدر و قیمت ہے والفجر ولیال عشر قرآن مجید میں ان 10 راتوں کی اللہ رب العزت نے قسم بھی کھائی ہے اتنی برکت والی راتیں ہیں بلکہ حدیث کے اندر یہ بات آتی ہے نبی علیہ السلام نے ارشاد فرمایا یہ جو آیت ہے نا والفجر ولیال عشر قسم ہے فجر کی اور 10 راتوں کی یعنی ذو الحجہ کی 10 راتوں کی اور قسم ہے طاق یعنی عرفہ کے دن کی اور قسم ہے جفت کی یعنی عید الاضحیٰ کے دن کی 9 ذوالحجہ کے دن کی الگ قسم کھائی 10 راتوں کی الگ قسم کھائی اور عید الاضحیٰ کی الگ قسم کھائی قرآن مجید میں تو یہ عظمت والے دن اور راتیں ہیں نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ کوئی دن ایسا نہیں ہے کہ جس میں نیک اعمال اللہ کے ہاں ان ذوالحجہ کے 10 دنوں سے زیادہ محبوب اور پسندیدہ ہوں یعنی ان دنوں میں خوب عبادت کرنا چاہیے کہ اللہ تعالیٰ کو ان دنوں میں عبادت کرنا پسند ہے یہ عبادت کے دن ہیں اللہ کو منانے اور راضی کرنے کے دن ہیں صحابہ نے یہ بات سنی نبی علیہ السلام سے پوچھا یا رسول اللہ کیا ان دنوں میں عبادت کرنا جہاد سے بھی زیادہ افضل فرمایا کہ ہاں جہاد سے بھی زیادہ افضل ہیں مگر وہ مجاہد جو اپنے جان مال سواری کے ساتھ نکلا اور کچھ بھی واپس نہ آیا سب اللہ کے راستے میں قبول ہو گیا خود شہید ہو گیا تو وہ شخص تو ضرور بڑھ جائے گا ورنہ یہ ذکر اور یہ اللہ کی یاد کے دن عبادت کے دن اللہ کو بہت 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 محبوب ہیں نبی علیہ السلام نے فرمایا کہ کوئی بھی دن اللہ تعالیٰ کو ان دنوں سے زیادہ عبادت کے لیے خوبصورت محبوب نہیں اور تمہیں چاہیے کہ تم ان دنوں میں ان 10 دنوں میں تحلیل تکبیر اور تحمید یعنی لا الہ الا اللہ الحمدللہ اللہ اکبر سبحان اللہ خوب اللہ رب العزت کا ذکر کیا کرو، اللہ رب العزت اس سے بہت خوش ہوتے ہیں۔ بعض صحابہ کے بارے میں آتا ہے کہ ان دنوں میں وہ بازار میں چلتے، بازار میں نکل جاتے اور اللہ اکبر اللہ اکبر لا الہ الا اللہ واللہ اکبر اللہ اکبر وللہ الحمد، یہ بازار میں پڑھتے، اونچی آواز سے بھی پڑھتے تاکہ لوگوں کو یاد دہانی ہو جائے۔ ہمیں بھی چاہیے کہ ان 10 دنوں میں خوب اللہ تعالیٰ کی یاد کریں اور خوب کثرت کے ساتھ اللہ کا ذکر کریں۔ ویسے تو کسی ذکر کی خاص تعداد متعین نہیں ہے کہ بھئی کون سا ذکر ان دنوں میں اس تعداد سے کرنا ہے، کثرت کا حکم ہے اور جتنا ہم زیادہ کر سکتے ہوں کریں۔ نیک اعمال کوئی بھی ہوں، ذکر کوئی بھی ہو، تلاوت قرآن ہو، صدقہ خیرات ہو، معافی مانگنا ہو گناہوں کی، تو یہ سب اعمال بہت خیر کے ہیں اور ان دنوں میں کرنا چاہیے۔ تاہم ایک عمل وہ ان 10 دنوں کے ساتھ تو مقید نہیں، مشروط نہیں، لیکن اگر کوئی کرنا چاہے تو نور اعلیٰ نور ہو جائے گا، بہت اچھا ہو جائے گا۔ وہ کیا ہے؟ وہ ہے 70,000 مرتبہ کلمہ پڑھنا، لا الہ الا اللہ محمد الرسول اللہ۔ ایک واقعہ سن لیجئے پھر اس کی تفصیل۔ فضائل اعمال میں حضرت شیخ الحدیث مولانا زکریا رحمۃ اللہ علیہ نے یہ واقعہ لکھا ہے کہ ایک بزرگ تھے شیخ ابو یزید قرطبی رحمۃ اللہ علیہ، شیخ ابو یزید قرطبی رحمۃ اللہ علیہ، وہ فرماتے ہیں کہ انہیں یہ خبر پہنچی کہ جو شخص 70,000 مرتبہ کلمہ کا نصاب اپنے لیے رکھ لے گا اللہ اس کی مغفرت فرما دیں گے، یا کسی کو اس اعلیٰ ثواب کر دے گا 70,000 کا پورا گلدستہ تو اس کی مغفرت ہو جائے گی۔ کہتے ہیں کہ ایک میں نے اپنی بیوی کے لیے 70,000 دفعہ پڑھا اور کئی 70,000 میں نے اپنے لیے رکھ لیے، 70,000 کے کئی سیٹ بنا لیے، نصاب بنا لیے، اپنے لیے رکھ لیے۔ آگے لکھتے ہیں کہ شیخ ابو یزید قرطبی فرماتے ہیں کہ ہمارے علاقے میں ایک نوجوان تھا، لوگ اس کو صاحب کشف مانتے تھے، مجھے تردد تھا، معلوم نہیں ہے بھی کہ نہیں، لوگ ویسے ہی تو نہیں کہہ دیتے۔ کہتے ہیں ایک مرتبہ وہ نوجوان میرے قریب تھا، اچانک چیخا، میں نے پوچھا بھتیجے کیا ہوا، کہنے لگا قبر میں میری ماں کو عذاب دیا جا رہا ہے۔ تو جیسے اس کی میں نے یہ بات سنی تو دل ہی دل میں میں نے اللہ تعالیٰ سے کہا، یا اللہ وہ جو اپنے لیے میں نے کئی 70,000 کے بنا کے رکھے ہوئے تھے تو ان میں سے ایک 70,000 میں اس کی والدہ کو، اس کی ماں کو ہدیہ کرتا ہوں، اس اعلیٰ ثواب کرتا ہوں، اللہ قبول فرما لیجئے۔ کچھ ہی دیر گزری تھی کہ فوراً ہی وہ نوجوان خوش ہو گیا۔ میں نے پوچھا بیٹا بھتیجے کیا ہوا، اب خوش کیوں ہو گئے؟ وہ کہنے لگا کہ چاچا جان اللہ نے آسانی کر دی، اب میری ماں کی قبر میں اب عذاب نہیں، اب جنت کی رحمتیں آ گئیں۔ شیخ ابو یزید قرطبی رحمۃ اللہ علیہ فرماتے ہیں کہ مجھے اس سارے واقعے سے 2 باتیں معلوم ہوئیں، ایک تو 70,000 مرتبہ کلمہ پڑھنا، اعلیٰ ثواب کرنا، اس کی برکت، دوسرا اس نوجوان کا صاحب کشف ہو جانا، اس کا بھی یقین ہو گیا۔ تو ایک واقعہ ہے، تو ہم ان 10 دنوں میں اگر آسانی کے ساتھ کوئی ترتیب بنا لیں، ہمت کر لیں تو 70,000 مرتبہ لا الہ الا اللہ محمد الرسول اللہ ہم پڑھ لیں، اپنے لیے بھی پڑھ لیں اور زندگی کی ایک ترتیب بنا لیں، 70,000 کے کئی ہم سیٹ بنا کے رکھیں، گلدستے بنا کے رکھیں اور اپنے والدین کے لیے اور مختلف عزیز و اقارب کے لیے ہم کوشش کریں، انشاءاللہ اللہ خیر کر دیں گے۔ یہ دن تو ہیں یہ ذکر کے، تو اس میں تو ہم کثرت کے ساتھ ذکر کریں، ہر نماز کے ساتھ 1,000 دفعہ اگر پڑھ لیں تو ترتیب 5,000 روز کے ہو جائیں گے، 2,000 رات سوتے ہوئے پڑھ لیں، کوئی بھی ترتیب بنا لیں تو آسانی ہو جائے گی انشاءاللہ۔ ٹارگٹ بنا لینے سے تعداد پوری ہو جانا نسبتاً آسان ہے، کھلا چھوڑنے میں بعض دفعہ انسان کو غفلت ہو جاتی ہے۔ اچھا، لا الہ الا اللہ محمد رسول اللہ پورا پڑھ لیں تب بھی بہت اچھا، لیکن اگر کوئی پورا نہ پڑھنا چاہے، اس طرح سے پڑھنا چاہے تو بھی ٹھیک ہے، لا الہ الا اللہ محمد رسول اللہ ایک دفعہ پڑھ لیا، اس کے بعد لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ یہ پڑھتا رہے 20-25 کے بعد 30 کے بعد اندازاً، تو دوبارہ پھر ایک مرتبہ پورا پڑھ لے لا الہ الا اللہ محمد رسول اللہ، پھر لا الہ الا اللہ لا الہ الا اللہ 15-20-25 دفعہ پڑھ لے، 30 دفعہ پڑھ لے، پھر ایک دفعہ پورا پڑھ لے، تو اس طریقے سے بھی تعداد کو پورا کیا جا سکتا ہے۔ تو بہرحال 70,000 مرتبہ لا الہ الا اللہ محمد رسول اللہ یہ پڑھ کے ایصال ثواب کرنا، اپنے لیے ذخیرہ بنانا، یہ فضائل اعمال میں شیخ الحدیث مولانا زکریا رحمۃ اللہ نے لکھا۔ ہمیں چاہیے کہ ان مبارک دنوں میں ذرا دنیا کے تعلقات کو کم کر کے اللہ کے ساتھ تعلقات کو بڑھایا جائے، اللہ کی یاد میں رہا جائے، کوشش کی جائے कि अल्लाह ताला के साथ हमारा ताल्लुक़ बढ़े। अल्लाह भी चाहते हैं कि मेरे बंदे मेरे साथ अपने ताल्लुक़ को बढ़ाएं। तो हम इस अमल की इन दिनों की कोशिश करें और क्या करें, फ़िक्र ये करें कि हमारा रोज़ ताल्लुक़ अल्लाह के साथ बड़ा हो। यकुम ज़िलहज्जा को जो ताल्लुक़ था, 10 को उससे आगे होना चाहिए। अगर इन 10 दिनों में हमारा ताल्लुक़ अपने रब से ना बढ़ा तो सीधी बात है, हमने इन दस दिनों का फ़ायदा नहीं उठाया। इन 10 दिनों में एक और मुबारक अमल, हदीस के अंदर आता है कि जब तुम ज़ुल्हिज्जा का चांद देख लो और तुम में से किसी का क़ुरबानी करने का इरादा हो तो अपने बाल और नाखून ना काटे जब तक कि क़ुरबानी ना हो जाए। ये एक मुस्तहब अमल है, अगर कोई ये करेगा तो बहुत बड़ी फजीलत उसको हासिल होगी। जिन्होंने क़ुरबानी करनी है वो ये करें, बहुत फजीलत है। अगर जिसकी क़ुरबानी नहीं भी है, कोई गरीब आदमी है, वो भी अगर ये करना चाहे तो कर सकता है। इसके अंदर ना एक मुशाबहत भी है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक हदीस में फ़रमाया, मन तशब्बहा बिकौमिन फहुवा मिनहुम, जो जिसके साथ मुशाबहत इख्तियार करता है क़यामत के दिन उसी के साथ होगा। हुज्जाज के साथ मुशाबहत इस महीने में 3 तरह से हमें मिलनी चाहिए, मिल सकती है, हम कोशिश करें। सबसे पहली मुशाबहत तो ये है कि जब हज करने वाला हज का अहराम बांध लेता है तो लब्बैक अल्लाहुम्मा लब्बैक, लब्बैक ला शरीक लक लब्बैक, इन्नल हमदा वन्निअमता लक वल मुल्क ला शरीक लक, कसरत के साथ इसको पढ़ता रहता है, अल्लाह को महबूब भी है और हाजी के लिए अहराम वाले के लिए हुक्म भी है। तो जो हज करने जा रहे हैं वो तो ये पढ़ेंगे, लेकिन जो पूरी दुनिया में दूसरे मुसलमान हज करने नहीं जा रहे उनको ये फरमाया कि तुम अपने अपने मकाम पर जहाँ कहीं हो कसरत से पढ़ते रहो, अल्लाहु अकबर अल्लाहु अकबर, ला इलाहा इल्लल्लाहु वल्लाहु अकबर अल्लाहु अकबर वलिल्लाहिल हम्द, कसरत से पढ़ते रहो। और 9 ज़िलहज्जा की सुबह से लेके 13 ज़िलहज्जा की असर तक 23 नमाज़ों में तो ये पढ़ना वाजिब है। तो ये एक मुशाबहत है हुज्जाज के साथ। हुज्जाज के साथ एक और मुशाबहत, वो क्या है कि जब भी हज करने वाला अहराम बांध लेता है तो उसका अहराम कब खुलता है, जब वो क़ुरबानी का वाजिब अदा कर ले। तो उनके लिए तो ये हुक्म है, लेकिन जो लोग दुनिया के बाकी मुसलमान हज के लिए नहीं जा पा रहे, अपने ही इलाकों में रह के वो क़ुरबानी कर रहे हैं, तो उनको भी नबी अलैहिस्सलाम ने हुक्म दे दिया कि अच्छा तुम्हारा क़ुरबानी का इरादा है, तुम भी हुज्जाज के साथ मुशाबहत इख्तियार कर लो। यकुम ज़ुल्हिज्जा से पहले, ज़ुल्हिज्जा से पहले पहले अपने बाल नाखून वगैरह साफ़ कर लो, काट लो, उसके बाद जब क़ुरबानी हो जाए उसके बाद कर लेना। पहले भी कर सकते हैं, लेकिन बहरहाल इन 10 दिनों के अंदर हुक्म यही है कि हम इसकी एहतियात करें और इस फजीलत को हासिल करें, मुशाबहत को इख्तियार करें। अल्लाह ताला अपनी रहमत से कबूल फरमाएंगे। आशरा ज़ुल्हिज्जा जो 10 रातें हैं जो आजकल गुजर रही हैं, चंद गुजर गई चंद बाकी हैं, इन रातों के बारे में नबी अलैहिस्सलाम ने इरशाद फरमाया कि ये रातें शब कदर के मानंद हैं। रमज़ान के पूरे महीने में एक शब कदर की रात आती है और वो भी तलाश करनी होती है, मालूम नहीं होता कौन सी है। ये तो 10 रातें बता दी गई कि शब कदर की मानिंद हैं और मालूम भी हैं, हमें तायुन भी कर दिया गया। तो इन रातों को तुम खूब इबादत करें और दुआओं के अंदर लगें, कम अज़ कम इतना ही कर लें कि फजर और इशा जमात के साथ हो और रात को अल्लाह की कोई नाफरमानी और गुनाह ना हो। और ये दिन ऐसे हैं कि इन दिनों में किए हुए अमाल अल्लाह को बहुत कबूल हैं, महबूब हैं। और इन दिनों में रोज़ा रखना, एक दिन का रोज़ा एक साल के गुनाहों की, एक दिन का रोज़ा एक साल के रोज़ों के बराबर सवाब। एक दिन का रोज़ा रखें एक साल के रोज़ों का सवाब। यकुम ज़ुल्हिज्जा से लेकर 8 ज़ुल्हिज्जा तक यही तरतीब है, हर रोज़े का सवाब एक साल के रोज़े की मानिंद है। नफली रोज़े हैं, अगर कोई 8 रख ले, कोई 2 रख ले, 3 रख ले, 1 रख ले, अपनी सहूलत के साथ जो जितना रख सके अच्छी बात है। अगर किसी के कज़ा रोज़े बाकी हों तो बेहतर ये है कि वो कज़ा रोज़ों को ही पूरा करे, नफिल रोज़े ना रखे, पहले कज़ा रख ले। लेकिन अगर कोई बंदा जिसके कज़ा रोज़े भी बाकी हैं और वो नफिल भी रख लेता है, हो तो जाएंगे लेकिन मौत का कोई मालूम नहीं कब आ जाए, इसलिए कज़ा रोज़े की फ़िक्र करना ये ज़्यादा बेहतर है, इसकी फ़िक्र ज़्यादा होनी चाहिए। जैसे आम तौर से मस्तूरात का मामला रहता है, कुछ ना कुछ कज़ा रोज़े जो है ना वो लिखे रहते हैं, खाते में होते हैं, वो चाहिए कि पहले वो पूरी करें। इसके बाद आ जाता है नौ ज़ुल्हिज्जा का दिन, नौ ज़ुल्हिज्जा यौम अराफा, जो अराफात के मैदान में होते हैं, लाखों की तादाद में लोग अल्लाह से माफ़ी मांगते हैं, अल्लाह उनकी बेहिसाब मगफ़िरत फरमा रहे होते हैं। लेकिन जो वहाँ नहीं होते, जो पूरी दुनिया में और कहीं मकाम पर होते हैं, उनके लिए भी गुनाहों की माफ़ी अल्लाह ने रख दी, उन्हें भी महरूम नहीं किया। मैदान अराफात में हुज्जाज अल्लाह से अपने गुनाहों की माफ़ी मांग रहे होते हैं, अल्लाह उन्हें माफ़ फरमा रहे होते हैं। बाहर वालों को अल्लाह ने हुक्म दिया कि अच्छा, अगर तुम नौ ज़ुल्हिज्जा का रोज़ा रख लेते हो, हदीस के अंदर आता है, फरमाया कि दो साल के गुनाहों की माफ़ी, एक पिछला और एक अगला साल। इसमें बहुत अहम बात यह है कि शरीयत के अंदर बहुत सारे आमाल ऐसे हैं जिससे पिछले गुनाह माफ़ होते हैं, लेकिन ऐसे आमाल जिससे अगले भी माफ़ हों और पिछले भी माफ़ हों, ये बहुत कम हैं। तो ये उन मुबारक आमाल में से है, अगर कोई इसको करता है तो पिछले भी एक साल के गुनाह माफ़ और अगले भी एक साल के गुनाह माफ़। उलमा और फुकहा फरमाते हैं कि जहाँ इस तरह के गुनाहों की माफ़ी का जिक्र होता है, ये सगीरा गुनाहों की माफ़ी का होता है। भाई सगीरा गुनाह माफ़ हो जाएँ वो भी कोई बड़ी बात, तो कोई छोटी बात तो नहीं है। अगर सगीरा गुनाह माफ़ हो जाएँ वो भी कोई छोटी बात नहीं है, बहुत बड़ी नेमत है। लेकिन अगर अल्लाह किसी के लिए चाहें अपनी रहमत से कबीरा भी माफ़ कर दें तो अल्लाह की शान बहुत बड़ी। ताहम उलमा फरमाते हैं कि इन आमाल से सगीरा गुनाह माफ़ होते हैं, कबीरा के लिए तौबा करना शर्त है, पिछले गुनाहों को छोड़ देना और आगे गुनाह न करने का इरादा कर लेना, बाद शराइत आती हैं, फिर जाकर वो सगीरा कबीरा गुनाह माफ़ होते हैं। कबीरा गुनाहों की माफ़ी के लिए, सच्ची तौबा के लिए तीन बातों का जो है ना वो बहुत ज़रूरी है मामला। पहली बात, गुज़रे हुए गुनाहों पर शर्मिंदगी हो, इंसान नादिम हो। दूसरी बात, फौरी तौर पर गुनाहों को छोड़ भी दे। और तीसरी बात, आइंदा कभी गुनाह न करने का पक्का आज़म हो। ये तीन बुनियादी शराइत हैं सच्ची तौबा के लिए। ताहम इसमें एक बात ज़िमनन और भी आती है जो बहुत अहम है, वो क्या, अगर किसी के हुकूक़ देने हैं, हुकूकुल्लाह हों या हुकूकुल्इबाद, वो अदा करने हैं, वो करने पड़ते हैं। सच्ची तौबा तभी पूरी होती है वरना नामुकम्मल रहती है। ऐसा नहीं है कि किसी के पैसे देने, आज हमने सच्ची तौबा कर ली तो उसके पैसे देना माफ़ हो गए, वो नहीं है। उसको जो ताखीर की, जो उसको तकलीफ़ पहुँचाई, वो गुनाह तो माफ़ हो जाएगा तौबा के ज़रिए, लेकिन जो हक़ है वो पैसे देने से ही अदा होगा। इसी तरह किसी की नमाज़ क़ज़ा बाकी हैं, इंसान ने सच्ची तौबा कर ली, इरादा किया आइंदा मैं नमाज़ क़ज़ा नहीं करूँगा, तो पिछले जो क़ज़ा करने का गुनाह है वो तो इंशाअल्लाह उल अज़ीज़ माफ़ हो जाएगा, लेकिन जो क़ज़ा नमाज़ें हैं वो अदा करनी ही होंगी। तो इसका हुकूकुल इबाद और हुकूकुल्लाह का अदा करना ये सच्ची तौबा के साथ बहुत ज़रूरी। नौ ज़ुल्हिज्जा यौम अराफा। चंद साल पहले तक ये सवाल किसी के जहन में ना था, लेकिन अब सोशल मीडिया की वजह से इस किस्म की बातें बहुत से लोगों के दिलों में बढ़ती जली जा रही हैं, शकों को शुभात बढ़ते चले जा रहे हैं, बल्कि बाकायदा पूरी मेहनत हो रही है कि इल्हाद यानी बेदीनी, अल्लाह से और रसूल से और कुरान से दूरी, ये बढ़ती चली जाए और शकों को शुभात बढ़ते चले जाए। जितना ही ऑनलाइन तालीम बढ़ती चली जा रही है, उतना ही दीनी मिजाज, दीनी तालीम, दीनी माहौल और तरबियत का फुकदान बढ़ता चला जाएगा। इसको एक दो दफ़ा नहीं, बहुत सारी दफ़ा मैं मिसाल दे चुका हूँ। आप अपना मोबाइल खोलिए और कुरान पढ़िए, मोबाइल में कुरान की ऐप हो और खोल के ज़रा कुरान पढ़ना शुरू कीजिए, एक पाव पढ़िए, फिर मोबाइल को साइड पे रख दीजिए, कुरान मजीद लीजिए, उसको खोलिए, फिर वही सिपारा पढ़िए और देखिए कितना फ़र्क है दोनों में। तो जितना ये फ़र्क है ना कुरान को सामने देख कर खोल कर पढ़ने में और मोबाइल पे कुरान पढ़ने में, इसी तरह फ़र्क है कि किसी मदरसे में, मस्जिद में, खानकाह में, तबलीगी मरकज़ में बैठ कर दीन सीखना सिखाना और ऑनलाइन दीन सीखना सिखाना, कभी दोनों बराबर हो नहीं सकते। और जितना हम ऑनलाइन पे ज़्यादा जाते जाएंगे, शकों को शुभात भी बढ़ेंगे, ख़तरात भी बढ़ेंगे कि वो लोग जो ऑनलाइन तालीम से दूर थे, अब वो भी मजबूर होकर ऑनलाइन पर आ गए। ऑनलाइन में क्या है, आप चाहते हैं किसी नेक अल्लाह के सही वली का बयान सुने, साथ ही साथ फितने भी बीच में आ रहे होते हैं। आप 5 मिनट 10 मिनट कोई एक बयान तसल्ली से सुन नहीं सकते, कोई ना कोई गलत चीज़ बीच में आ रही होगी। इंसान है, किसी वक्त भी गलत चीज़ को चेक कर लिया तो ट्रैक बदल सकता है। तो ये बहुत बड़े नुकसानात हैं, अल्लाह हमारी हिफाजत फरमाए और हमें सही समझ आता फरमाए। तो बहरहाल तो 9 ज़ुलहिज्जा को एक मसला और खड़ा हो जाता है आजकल कि जी सऊदी अरब की 9 ज़ुलहिज्जा या पाकिस्तान की 9 ज़ुलहिज्जा। भाई जहाँ जो है वो वहाँ की तारीख का एतबार करेगा, वो किसी दूसरे मुल्क की तारीख का एतबार नहीं करेगा, चाहे वो एक दिन बाद में है या एक दिन पहले है। इन सारी बातों से क़त नज़र हम नमाज़ें यहाँ अपने हिसाब से रख रहे हैं, रोज़ा अपने हिसाब से रख रहे हैं, सहरी अपने हिसाब से रख रहे हैं, तो इसलिए 9 ज़ुलहिज्जा ये भी जो जिस मुल्क में है, अगर पाकिस्तान में है तो पाकिस्तान के हिसाब से होगा, सऊदी अरब के हिसाब से नहीं होगा। इसके ऊपर शकों को शुबहात की ज़रूरत नहीं, आसान सी बात है। 9 ज़ुलहिज्जा से एक हुक्म और भी शुरू होते हैं। एक तो 9 ज़ुलहिज्जा का रोज़ा 2 साल के गुनाहों की माफ़ी, हिम्मत करके रख लेना चाहिए, बहुत बड़ी सआदत है और बहुत बड़ी खैर है। क़यामत के दिन यही नफरी रोज़े हमारे लिए काम आएंगे और हमारे लिए फ़राइज़ की कोई कमी कोताही होती है उनको पूरा करने वाले बनेंगे। और नबी अलैहिस्सलाम ये रखते थे, सहाबा कराम ये रखते थे, तो हमें चाहिए कि हम इसकी फ़िक्र करें। अच्छा, अब है 9 ज़ुलहिज्जा से एक और अमल, वो क्या है? वो अय्याम तशरीक़ हैं और तकबीर तशरीक़ का पढ़ने का सिलसिला है। तकबीर तशरीक़ क्या है? अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह वल्लाहु अकबर, अल्लाहु अकबर वलिल्लाहिल हम्द। वहाँ हुज्जाज होते हैं, लब्बैक अल्लाहुम्मा लब्बैक, लब्बैक ला शरीक लक लब्बैक, इन्नल हम्द वन्निअमत लक वल मुल्क ला शरीक लक। वो तलबिया पढ़ रहे होते हैं और बाकी दुनिया में मुसलमान अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाहु वल्लाहु अकबर, अल्लाहु अकबर वलिल्लाहिल हम्द अय्याम तशरीक़ में तकबीरात तशरीक़ पढ़ रहे होते हैं। तकबीरात तशरीक़ का हुक्म ये है कि ये हर मुसलमान मर्द औरत के ऊपर वाजिब है। नमाज पढ़ने के बाद सलाम फेरना है और सलाम फेरने के बाद एक मरतबा इन कलिमात को पढ़ना वाजिब, मर्द मुनासिब ऊँची आवाज़ से और औरत आहिस्ता आवाज़ से। 9 ज़ुलहिज्जा की फ़जर से शुरू होता है और ये 13 ज़ुलहिज्जा की असर तक इसका वक्त है। 23 नमाज़ें, एक दिन की नमाज़ें होती हैं 5, 9, 10, 11 और 12, 4 दिन की 20 नमाज़ें हो गई और 13 ज़ुलहिज्जा की 3 नमाज़ें हो गईं, फ़जर, ज़ुहर और असर। इन 23 नमाज़ों में ये पढ़ना वाजिब है, इसका अहतमाम करना चाहिए। जो बार बार तकबीर पढ़ाई जा रही है, क्यों? ताकि हमारे दिलों में अल्लाह की अज़मत बढ़े, गैर अल्लाह की मोहब्बत जो जगह बनाई वो हटे, हम अल्लाह की ये ज़ात के यकीन के साथ अल्लाह की अज़मत को दिल में लेने के लिए खूब कसरत से ज़िक्र करें। हम इन 4 दिनों के अंदर भी, इन 23 नमाजों के अंदर भी हम इन कसरत के बाद गौर करें, क्या हमारे दिलों में अल्लाह ताला का ताल्लुक बढ़ रहा है नहीं, नाफरमानियाँ छूट रही हैं कि नहीं। क्योंकि ज़िक्रुल्लाह की जो बरकात हैं उनमें एक ये भी है कि इंसान अल्लाह की नाफरमानी छोड़ने लगता है और मोहब्बत दिल में बढ़ने लगती है, तो हमें इसको बढ़ाना चाहिए। तो अय्याम तशरीक़ के अंदर ये तकबीरात तशरीक़ का पढ़ना ये हमारे लिए वाजिब भी है और बायस फ़जीलत भी है, बायस मग़फ़िरत भी और अल्लाह का महबूब भी है अमल है, और हुज्जाज के साथ मुशाबहत भी है हुज्जाज कराम के साथ। इसके बाद ये 9 ज़ुलहिज्जा तक हम पहुँचें, इसके बाद जो रात आती है वो 9 का दिन गुजार के और 10 के दिन से पहले, यानी 10 ज़ुलहिज्जा की जो रात, जिसे हम चांद रात कहते हैं, ये रात भी इबादत वाली, दुआओं वाली है, बड़ी कबूलियत वाली रात है। बल्कि ईदुल्फ़ितर की रात हो या ईदुल्अज़हा की रात हो, दोनों रातों के बारे में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जिस शख्स ने ईदैन की रातों में अल्लाह की रज़ा और सवाब के हसूल की खातिर इबादत की, अल्लाह के साथ ताल्लुक़ जोड़ा, क़याम किया है, नमाज़ वग़ैरह पढ़ी, इसका दिल उस दिन ज़िंदा होगा जिस दिन लोगों के दिल मुर्दा होंगे, यानी क़यामत के दिन। इन चांद रातों में, ईदुल्अज़हा और ईदुल्फ़ितर की रातों में इबादत करने वाले के बारे में फ़रमाया कि उसका दिल उस दिन ज़िंदा होगा जिस दिन लोगों के दिल मुर्दा होंगे, तो बहुत बड़ी सआदत है। तो इसमें हम कुछ नफिल का अहतमाम, दुआ, इस्तिग़फ़ार, तिलावत क़ुरान, इसकी कोशिश करें। गौर कीजिए, ये रात तो है इबादत के लिए, अल्लाह के क़ुरब के लिए और क़यामत के दिन की आसानी के लिए। اللہ تو یہ دینا چاہتے ہوں، اس کے بالمقابل اگر ہم یہ رات بازاروں میں گزاریں، موسیقی میں، نامحرموں کے ساتھ، گناہوں میں، لہو لعب کے ساتھ، میوزک کے ساتھ، اور مختلف قسم کی خرافات اور مختلف قسم کی بے حیائیوں کے ساتھ، تو یہ زیادہ گناہ کا ذریعہ ہوگا، زیادہ پکڑ کا ذریعہ ہوگا. اللہ تعالی ہماری حفاظت فرمائے. اب آگے آ جاتا ہے 10 ذوالحجہ، عید کا دن، یہ خوشی کا دن ہے. اس کو خوشی کا دن بنایا گیا. نبی علیہ الصلاۃ والسلام جب مدینہ طیبہ تشریف لائے تو مدینہ کے بہت سے لوگ جو پہلے سے اسلام قبول کر چکے تھے، تو وہ مثال کے 2 دنوں میں کچھ کھیل کود کیا کرتے تھے. نبی علیہ السلام نے فرمایا کہ یہ 2 دن کیا ہیں، یہ کیا کرتے ہو؟ انہوں نے عرض کیا، یا رسول اللہ، ایام جاہلیت میں اسلام سے پہلے ابھی تک ایک رواج چل رہا ہے، ان 2 دنوں میں کھیل کود ہوتا ہے، میلہ لگتا ہے اور اس طرح خوشیاں ہوتی ہیں. تو حضور پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ تعالیٰ نے تمہیں ان 2 دنوں کے بدلے میں ان سے بہتر 2 دن عطا کر دیے ہیں، اور وہی تمہارے لیے قومی اور مذہبی تہوار ہیں، ایک عید الاضحیٰ کا دن اور ایک عید الفطر کا دن. ہمارے مذہبی تہوار، سال کی عیدیں حدیث میں صرف 2 ہیں. تمام حدیث کی کتابوں میں جب عیدین کے مسائل آپ پڑھیں گے تو ایک عید الفطر کا نام ملے گا اور ایک عید الاضحیٰ کا نام ملے گا، اس کے علاوہ کسی عید کا نام نہیں ملے گا. جمعے کو عید کے دن سے تشبیہ دی گئی، وہ ایک الگ بات ہے، لیکن جو عیدین کے مسائل ہیں کہ عید الفطر کے یہ یہ سنتیں، یہ یہ معاملات ہیں، عید الاضحیٰ کے یہ یہ معاملات ہیں، تو اس اعتبار سے پورے سال میں عیدیں فقط 2 ہیں 3 نہیں. لیکن ہم ترقی کے زمانے میں چل رہے ہیں تو یہ 3 تو ہم کر چکے ہیں، آگے 4, 5, 6, 7 اگر کسی کی زندگی اور 30-40 سال رہی وہ دیکھ لے گا، تو یہ بہت آگے بھی جانا ہے سلسلہ، اللہ نہ کرے جائے. لیکن ہم اسی طرف ہیں کہ جو کام سنت کا ہے اسے چھوڑنا ہے، جو من پسند کا ہے اسے کرنا ہے. تو یہ 2 ہی دن نبی علیہ الصلاۃ والسلام نے عید کے بتائے، اور ان دنوں میں انسان اللہ کا مہمان ہوتا ہے، اللہ میزبان ہوتے ہیں. عید الفطر روزہ رکھنا حرام 1 دن، اور عید الاضحیٰ میں 4 دن روزہ رکھنا منع کیا گیا، یہ کھانے پینے کے اور اللہ کی یاد کے دن ہیں. عید کی خوشی ہونی چاہیے اور عید کا اہتمام ہونا چاہیے شریعت اور سنت کے مطابق، اپنی مرضی سے نہیں. اللہ کے ہاں وہی عمل قبول ہوگا جو سنت کے مطابق ہوگا، من مرضی کے اعمال اللہ کے ہاں قبول نہیں. عید کی رات میں کچھ نہ کچھ نفلی عبادت کرنا، یہ مستحب عمل ہے. عید کو صبح جلدی اٹھنا، فجر کی نماز اپنے وقت پر ادا کرنا. بہت سارے ایسے لوگ ہیں کہ عید کی نماز جو واجب ہے وہ تو ادا کر لیتے ہیں، لیکن جو اس دن فجر کی نماز فرض ہے اس سے غفلت برتتے ہیں. یہ تو عید کا دن ہی انہوں نے برا شروع کیا. ایک بات یاد آ گئی، ایک شخص قسم کھا بیٹھا، اپنی بیوی کو کہنے لگا جو منحوس دن ہوگا نا اس دن تجھے طلاق دوں گا، کوئی بھی منحوس دن. اب یہ بات تو کر بیٹھا ہے لیکن اسے اب یہ نہیں پتہ لگ رہا کہ منحوس دن ہوتا کون سا ہے. تو ایک فقیہ کے پاس گیا اور کہا، حضرت اس طرح میں نے قسم کھا لی ہے کہ منحوس دن کے اندر میں بیوی کو طلاق دوں گا، تو منحوس دن کون سا ہوتا ہے؟ انہوں نے فرمایا کہ جس دن تیری نماز فجر قضا ہو جائے وہ دن تیرے لیے منحوس دن ہے، کہ ابتدا ہی اللہ کی نافرمانی سے ہو رہی ہے. دین کا ستون ہے نماز، تو فجر کی نماز اپنے وقت پر ادا کرنا، اور عید کے لیے صبح جلدی اٹھنا، اس کے لیے فکر کرنی چاہیے. عید کے دن شریعت نے صفائی ستھرائی کا بہت حکم دیا. خوشی کا دن ہے اور خوشی کے دن میں صفائی ستھرائی کا حکم بھی بہت زیادہ ہے. فرمایا کہ خوب اہتمام کے ساتھ میل کو چیل کو دور کرنا، سنت کے مطابق غسل کرنا، یہ بھی سنت ہے، اور خوشبو لگانا جو ہمارے پاس موجود ہو، اسی طرح اچھے طریقے سے مسواک کا اہتمام کرنا، مردوں کے لیے بھی عورتوں کے لیے بھی. اس کے علاوہ پاک اور صاف عمدہ کپڑے جو موجود ہوں وہ پہننا، اس کے لیے قیمتی جوڑے سلوانا، ہر سال نیا جوڑا سلوانا، یہ مسنون نہیں. جو انسان کے پاس موجود ہیں ان میں جو مناسب اور خوبصورت اور بہتر ہے اس کو انسان پہن لیا کرے، اور جو لباس پہنے اللہ کی رضا کے لیے پہنے، شکر ادا کرتے ہوئے پہنے، اس میں فخر نہ ہو، تکبر نہ ہو، دکھاوا نہ ہو، یہ چیزوں کا خیال کرنا چاہیے، تو پھر انشاءاللہ العزیز یہ سنت کے مطابق دن گزرے گا. اس کے علاوہ خواتین کا اپنے لیے زینت کو اختیار کرنا تو وہ بھی اچھی بات ہے، وہ تیز پھیلنے والی خوشبو نہ لگائیں. اس کے علاوہ وہ تیاری کریں اپنے خاوند کے لیے تیار ہوں، مہندی لگانا اور زیب و زینت کو اختیار کرنا خاوند کے لیے ہو تو عبادت، اگر اس لیے ہو کہ نامحرموں کے ساتھ باتیں کرنی ہے، ہلا گلا کرنا ہے، ان کے سامنے بیٹھنا ہے، مکس گیدرنگ ہونی ہے اور ان سے سوال و جواب ہونے، تو یہ سب کا سب ان کے لیے گناہ کا ذریعہ بنے گا. اللہ تعالی ہماری حفاظت فرمائے. عید کی نماز کے لیے جلدی پہنچنا یہ بھی سنت ہے، اور امام کے قریب بیٹھنا یہ بھی زیادہ ثواب کا ذریعہ ہے. اگر کوئی مجبوری نہ ہو تو عید کی نماز کے لیے پیدل چل کے جانا چاہیے. اس کے علاوہ کوشش یہ کرنی چاہیے کہ جس راستے سے جائے دوسرے راستے سے واپس آئے، کہ نبی علیہ السلام نے ایسے ہی کیا. جہاں تک ممکن ہو ان سنتوں کو بھی ہم کوشش کر لیا کریں، اگر مجبوری ہو تو کوئی بات نہیں. عید کی نماز کے لیے جاتے ہوئے، بڑا مشکل کام، بڑی شرم آتی ہے آج ہمیں حاجیوں کو اونچی آواز سے تلبیہ پڑھتے ہوئے شرم آتی ہے. جہاز میں 300 لوگ بھرے ہوں گے، پورے جہاز میں تلبیہ کی آواز ایک آدھ کسی کی آئے گی، باقی سارے چپ، آواز ہی نہیں آتی. اسی طرح عید کی نماز کے لیے ایک عمل بتا رہا ہوں جو سنت ہے، با آواز بلند مردوں کے لیے ہیں، لیکن ہمیں انشاءاللہ بہت شرم آئے گی، ہم نہیں کر سکیں گے. ہم بڑے شرمیلے ہیں. جہاں شرم آنی چاہیے وہاں ہمیں آتی نہیں. گھر میں کوئی عورت ہماری محرم ہو اور وہ بے پردہ باہر نکلے، ہمیں اس پہ شرم نہیں آتی، جھوٹ بولتے شرم نہیں آتی. ہاں وہاں شرم آتی ہے جہاں نہیں آنی چاہیے. کسی سے پوچھو بھی سر پہ دوپٹہ نہیں، سر پہ ٹوپی نہیں، بڑی شرم آتی ہے جی، ٹوپی رکھ کے گھر سے نکلیں، دوپٹہ پہن کے گھر سے نکلیں، برقع کیوں نہیں پہنتی بھائی، بڑی شرم آتی ہے. ہماری سوچ الٹی ہو گئی. سن لیجئے عمل کیا ہے. عید کی نماز کے لیے جاتے ہوئے مناسب اونچی آواز سے تکبیرات کو کہنا. کون سی تکبیرات؟ اللہ اکبر، اللہ اکبر، لا الہ الا اللہ واللہ اکبر، اللہ اکبر وللہ الحمد. مردوں کے لیے مناسب اونچی آواز سے کہنا یہ سنت ہے. لیکن پینے کے لیے پیپسی چاہیے، جوس چاہیے، سافٹ ڈرنکس چاہیے اور مزیدار چیزیں چاہیے، لیکن گلے سے آواز نہیں نکلے گی. یہ ہمیں نکالنی ہے، فکر کرنی ہے. اللہ کو پسند ہے ہم اس کی فکر کریں، اللہ کو یہ عمل پسند ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے کیا، صحابہ کرام نے کیا، ہم بھی اس عمل کو کریں. اس میں کوئی شرم آنے کی ضرورت نہیں. یہ نبی کا عمل ہے، مبارک عمل ہے. تو عید کے لیے جاتے ہوئے آتے ہوئے مناسب اونچی آواز سے مردوں کو چاہیے کہ اللہ اکبر، اللہ اکبر، لا الہ الا اللہ واللہ اکبر، اللہ اکبر وللہ الحمد، یہ پڑھتے رہا کریں. عید الاضحیٰ، اس میں جس وقت انسان جاتا ہے تو نماز کے لیے جاتے وقت کچھ نہ کھائے. عید الفطر میں جس وقت نماز کے لیے جاتا ہے تو کوئی میٹھی چیز کھا کے جائے. تو عید الفطر میں گزشتہ پورا مہینہ رمضان کا گزرا، اب عید کی نماز کے لیے جاتے وقت کچھ کھا کے جانا یہ سنت، اور عید الاضحیٰ کے لیے کچھ نہ کھا کے جانا سنت. لیکن اگر کوئی کھا لے گا تو گناہ نہیں ہوگا، لیکن نہیں کھانا چاہیے. اچھا، بعض روایات میں آتا ہے کہ نبی علیہ الصلاۃ والسلام اپنی قربانی کے جانور کا جو گوشت آتا تھا، کلیجی آتی تھی، اسی سے اس دن کی ابتدا کرتے تھے کچھ کھانے پینے کی. تو یہ بھی ایک مسنون عمل ہے اگر کوئی آسانی سے کر سکے. اب جن کی تو فجر کی نماز کے بعد انہوں نے جلدی سے نماز پڑھی عید کی اور اس کے بعد جانور ذبح ہو گیا، ان کے لیے تو اس سنت کو پورا کرنا آسان ہے. لیکن اگر کسی کی قربانی دوپہر کو ہو رہی ہے، عصر کے بعد ہو رہی ہے، دیر سے ہو رہی ہے، تو ان کو یہ فکر نہیں کرنی چاہیے، ان کو کچھ کھا پی لینا چاہیے. اتنا انتظار کرنا کہ تکلیف ہو، پریشانی ہو، یہ بات بہت غلط ہے. یہ غلوف میں آ جاتا ہے، شدت میں آ جاتا ہے، اس کی ضرورت نہیں. ہاں، مناسب وقت میں آپ کی قربانی پہلے ہو رہی ہے اور آپ کو کلیجی مل گئی، آپ نے کھا لی، تو بہت اچھی بات ہے، سنت پوری ہو گئی. لیکن اگر دیر ہے، 4-6 گھنٹے ہیں قربانی میں، تو اتنی دیر تک بھوکا رہنا یہ مناسب نہیں. عید والے دن قربانی کرنا بھی سنت اور صدقہ و خیرات کرنا بھی سنت. عید والے دن خاص طور سے کوشش کرنی چاہیے محتاج، مسکین اور غریبوں کو انسان کچھ نہ کچھ دے. عید والے دن اپنی اپنی حیثیت کے مطابق اپنے گھر والوں کے لیے کھانے پینے میں اہتمام کرنا اور ان کا خیال کرنا یہ بھی اچھی بات ہے. خوشی کا دن ہے، خوشیوں میں شریک کرنا چاہیے. اور خوشیوں میں شریک ہونے کے لیے اور کرنے کے لیے ایک کام اور بھی کرنا پڑے گا، اپنے اخلاق اچھے کرنے پڑیں گے، غصے کو ذرا تحمل کے اندر تبدیل کرنا پڑے گا، خوش کلامی کرنی پڑے گی. تو گھر والوں کے ساتھ نرم اور محبت کی گفتگو، نرم گفتگو، یہ بھی عید کی خوشیوں کو دوبالا کرنے والی ہے اور عید کے اندر انسان کو خوشیاں عطا کرتی ہیں۔ عید کے دن مبارکباد دینا بالکل جائز ہے، مبارکباد مختلف علماء سے جائز ثابت ہے، فقہاء کرام سے ثابت ہے، اور صحابہ اور تابعین کے اقوال سے بھی اس کا ثبوت ملتا ہے۔ ایک ہے مصافحہ کرنا اور گلے ملنا، مصافحہ کرنا اور گلے ملنا، اس میں پہلے سنت سمجھ لیجئے پھر اگلی بات۔ نبی علیہ السلام کے پاس کوئی ملنے آتا، مصافحہ ہوتا، سلام کیا جاتا۔ کوئی دور سے مسافر آتا ہے، اپنا ہی شہر کا بندہ سفر کے واپس آتا، سفر کر کے واپس آتا، اس سے پھر معانقہ کیا جاتا، یعنی گلے ملا جاتا۔ تو مسافر کا موقع کیا ہے کہ دو آدمی آئے اور آپس میں ایک دوسرے سے ہاتھ ملائے، سلام کیا، یہ مسافر کا موقع ہے ملاقات کے ابتدائی وقت۔ اور معانقے کا موقع عام طور سے یہ ہے کوئی دور سے آ رہا ہو، سفر سے آ رہا ہو، چاہے وہ مسافر ہو یا اپنے ہی شہر کا کوئی بندہ سفر کر کے واپس آ گیا ہو، اس سے معانقہ کرنا۔ یہ دو موقع ایسے ہیں کہ یہ چیز ہے کہ جب جدائی ہوئی کسی سے ملے تو مصافحہ۔ تو اس کا اصل حکم یہ ہے، عید کی نماز کے بعد باقاعدہ مصافحہ کرنا، گلے ملنا اور اس کو عید کا حصہ سمجھنا، یہ بات غلط ہے۔ دو بھائی ہیں، گھر سے نکلے ہیں، صبح ملے، مصافحہ ہوا، سلام دعا ہوئی، اب مسجد میں بیٹھ گئے، اب مسجد میں ساتھ ساتھ بیٹھے ہوئے اور نماز پڑھنے کے بعد دوبارہ ہاتھ ملا رہے ہیں، تو یہ موقع سنت کا نہیں ہے۔ کوشش تو یہ کریں کہ اس سے بچیں، ورنہ کم سے کم کم سے کم اس کو سنت یا عید کا عمل مت سمجھیں۔ اللہ اکبر کبیرہ۔ 10 ذو الحجہ قربانی کا دن، حضرت ابراہیم علیہ السلام کا واقعہ ہم سب کے علم میں ہے کہ کس طرح اللہ رب العزت کے حکم سے وہ اپنے بیٹے کو قربان کرنے کے لیے تیار ہو گئے تھے۔ یہ قربانی انہی کی یاد میں ہے اور انہی کی اس چیز کو اللہ رب العزت نے قبول کیا اور اس کو قیامت تک کے لیے جاری فرما دیا۔ تو ہمیں چاہیے کہ ہم بھی شوق اور محبت کے ساتھ قربانی کا اہتمام کریں۔ آج میرا دوسرا بیان ہے، روزہ بھی ہے، ذرا پیاس بھی لگ رہی ہے، بھوک بھی لگ رہی ہے، ہمت بھی کم ہے، اس لیے اس واقعے کو میں آج ذکر نہیں کر رہا، کچھ اور معاملات ذکر کر کے بات مکمل کروں گا انشاءاللہ۔ اور ابھی کہیں دور بھی گیا ہوا تھا، وہاں سے ابھی واپس آیا ہوں، تو کچھ ہم قربانی کے بارے میں باتیں کر لیتے ہیں۔ فصلی لربک وانحر، یہ بہت اہم نقطہ ہے، بات کو توجہ سے سنیں۔ فصلی لربک وانحر ان شانئک ہو الابتر۔ فصلی لربک وانحر، اس میں دو حکم آئے، نماز پڑھیے اور قربانی دیجیے۔ اگر ہم نماز کی روح کے ساتھ ادا کریں اور قربانی کی روح کے ساتھ ادا کریں تو ان شانئک ہو الابتر، تمہارا دشمن بے نام و نشان ہو جائے گا۔ یہ آج بھی ممکن ہے اگر ہماری نماز نماز ہو اور ہماری قربانی واقعی قربانی، پھر آسانی ہی آسانی ہے۔ لیکن آج نہ ہماری نماز نماز ہے نہ قربانی قربانی رہی۔ قربانی کے موقع پہ حضرت ابراہیم علیہ السلام کا یہ واقعہ ہمیں یاد آتا ہے کہ انہوں نے بیٹے کو ذبح کرنا چاہا، اللہ نے مینڈا بھیج دیا، جانور ذبح کر دیا۔ تو غور کیجئے، کیا صرف انہوں نے جانور ذبح کیا تھا؟ نہیں، یہ قربانی کیا ہے، یہ ایک مزاج کا نام ہے، ہمیں یہ مزاج اپنانا ہے، اس مزاج کو سمجھنا ہے کہ اللہ نے جب اپنے خلیل کو حکم دیا آگ میں ڈل جانے کا، آگ میں ڈلے، بیوی بچے کو چھوڑ کے آنے کا، بیوی بچے کو چھوڑ دیا، بچے کو ذبح کرنے کا، بچے کو ذبح کر دیا، اپنے گھر بنانے کا حکم دیا، گھر بنا دیا، اور بہت سارے احکامات ان کو دیے، زیر ناف بال کاٹنے کا حکم دیا، جو ان کو حکم دیتے چلے گئے، ہر حکم کے آگے وہ سر جھکاتے چلے گئے، پورا کرتے چلے گئے۔ اصل میں اس مزاج کو اپنانا ہے، اس مزاج ابراہیمی کو سمجھنا ہے اور اپنانا ہے۔ قربانی کی روح یہ ہے کہ جس طرح ابراہیم علیہ السلام ہر موقع پر ہر حکم پورا کرنے کے لیے تیار، ہم اس قربانی سے عہد کریں، ارادہ کریں، اے اللہ ہمیں بھی یہ سعادت عطا فرما کہ آپ کے ہر حکم، نبی کے ہر سنت کے سامنے ہم جھکے ہوئے ہوں اور ہم اس کو پورا کرنے کے لیے بے چین ہوں، تڑپ رہے ہوں۔ ابراہیم علیہ السلام نے تو ہر چیز، جان، مال، ماں باپ، وطن، مکان، ہر چیز اللہ کے راستے میں چھوڑ دی، ہم ایسے بن جائیں۔ تو قربانی کی روح تو یہ ہے۔ قربانی کی روح ایک اور بھی بات اس میں آتی ہے، جب ہم قربانی کے لیے جانور خریدتے ہیں تو ہم دیکھتے ہیں کہ بے عیب ہو، اس کے اندر عیب کوئی نہ ہو، عیب والا جانور ہوگا تو قربانی نہیں ہوگی، بالکل ٹھیک ہے، لیکن جس مال سے وہ قربانی کا جانور خرید رہے ہیں اس مال کا بھی بے عیب ہونا ضروری ہے، اس مال کی بھی فکر کرنی ہے، خالی جانور بے عیب ہو اور مال آپ کا عیب والا ہو پھر بھی معاملہ بیکار ہے، لٹکا رہے گا، اللہ پاک ہیں پاکیزہ مال کے عمل کو اور پاکیزہ مال کے صدقات اور ہدیات کو قبول فرماتے ہیں، اگر سود دھوکہ یا اور کوئی گڑبڑ شامل ہے اور کوئی معاملات ہیں تو پھر تو نقصان ہے، تو ہم نے ساری چیزوں کو دیکھنا ہے کہ جانور بھی بے عیب ہو اور جو شخص جانور خرید رہا ہے اس کا مال بھی بے عیب ہو، اس کی بھی فکر کرنے کی ضرورت ہے، اور قربانی بہت بڑی سعادت ہے، جو شخص یہ قربانی کا عمل نہ کرے، نبی علیہ السلام نے ڈانٹ پلائی، خبردار ہماری عیدگاہ تک نہ آئے، کوئی ضرورت نہیں اس کو ہمارے پاس آنے کی، رحمت للعالمین بالمؤمنین رؤوف الرحیم خاتم النبیین، کتنی ڈانٹ پلا رہے ہیں، کوئی ہے مسلمان جو اس چیز کو سہار سکے، نبی علیہ السلام کی ناراضگی کو سہ سکے، تو جس کے اوپر قربانی واجب ہو اسے تو فوری طور پر بڑے شوق کے ساتھ قربانی کرنی چاہیے۔ اب قربانی کے فوائد کیا ہیں؟ اللہ اکبر کبیرہ، قربانی کے بہت سارے فوائد ہیں، چند شرطیں ہیں، اگر ہم نے ان بنیادی باتوں کو پورا کر لیا تو یہ سارے فوائد ہمیں بآسانی انشاءاللہ مل جائیں گے۔ پہلی شرط، اخلاص کے ساتھ ہو اللہ کی رضا کے لیے، اللہ فرماتے ہیں مجھے تمہارا خون گوشت نہیں پہنچتا، تمہارے دلوں کا حال پہنچتا ہے، لن ینال اللہ لحومها ولا دماؤها ولکن ینالہ التقوی منکم، تمہاری یہ چیزیں نہیں پہنچتی، تمہارے دل کی کیفیت پہنچتی ہے، تقوی پہنچتا ہے، اس کی طرف فکر کرو۔ تو قربانی ہم کریں، پہلی بات اللہ کی رضا کے لیے اخلاص کے ساتھ، دوسری بات اس میں کوئی ریاکاری دکھاوا نہ ہو، کسی انداز سے کوئی ریاکاری اور دکھاوا نہ ہو، اور تیسری بات دل کی خوشی کے ساتھ ہو، دل کے خوب تعلق کے ساتھ ہو۔ جب یہ تین باتیں آ جائیں گی نا تو اس قربانی کا درجہ کیا ہوگا اور ہمیں کیا ملے گا، اس کو سنیے اور پوری توجہ کے ساتھ سنیں۔ یہ تین باتیں پہلے پوری کیجئے، اخلاص، ریاکاری سے پاک ہونا، آؤ میرا جانور دیکھو میں نے لیا ہے، پچھلے سال اتنے کا لیا تھا اس سال اتنے کا لیا ہے، ریاکاری سے پاک ہو، اور دل کی خوشی کے ساتھ ہو کہ میں اللہ کی رضا کے لیے قربانی کر رہا ہوں، اب کیا ملے گا سنیے، بلکہ کیا نہیں ملے گا، سب ہی کچھ مل گیا۔ اگر یہ بنیادی چیزیں ہم نے پوری کر دیں تو سب سے پہلی بات جانور کے بال کے جانور کے جسم کے اوپر جتنے بال ہوں گے اتنی نیکیاں ملیں گے، کتنا بڑا جانور ہوتا ہے اور کتنے بال ہوتے ہیں گن بھی نہیں ہم سکتے، اتنی نیکیاں ملیں گے۔ دوسرا، جانور کا خون نیچے گرے گا، اور 10 ذوالحجہ ان دنوں میں اللہ تعالیٰ کو سب سے زیادہ محبوب عمل ہی یہی ہے کہ اللہ کے راستے میں خون بہایا جائے جانوروں کا، تو اللہ کا محبوب عمل مل رہا ہے، قبولیت مل رہی ہے۔ فرمایا کہ جس وقت جانور کو ذبح کیا جاتا، تیسری بات ذبح کیا جاتا ہے، خون نیچے نہیں پہنچتا اس سے پہلے قبول ہو جاتا ہے، جس بندے کا عمل قبول ہو جائے یہ جنت میں ضرور جائے گا، یہ نہیں ہو سکتا کہ کسی کے نامہ اعمال میں کوئی ایسا عمل ہو جو قبول ہو اللہ کو اور وہ جہنم میں جائے، وہ جنت میں نہ جائے، یہ ممکن نہیں ہے، وہ کبھی نہ کبھی جنت میں ضرور پہنچے گا۔ انما یتقبل اللہ من المتقین، تو یہ سعادت ہمیں قربانی سے مل رہی ہے۔ اس کے علاوہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ قربانی کے جانور کے کھر، سینگ اور بال، یہ بھی قیامت کے دن نیکیوں میں وزن کیے جائیں گے، اعمال نامے میں تولے جائیں گے۔ یہ کون سی چیزیں ہیں جن کی ہمارے یہاں کوئی حیثیت نہیں؟ بھئی جو لوگ قربانی پہلے کرتے رہے، کبھی گھر میں کھر لے کر آئے، اس دفعہ قربانی کر کے کھر لا کے ذرا بیگم صاحبہ کو دیجیے گا، جی یہ پکا لو، وہ آپ کے سر پہ ہی پڑ آپ کے سر پہ تو پڑ سکتے ہیں، تو کراہیت والی چیز ہے، کوئی بھی نہ لائے گا، نہ اس کو پکائے گا، نہ کوئی اس کی فکر کرے گا، پہلے باہر پھینکتے ہیں، اس کو باہر نکالو۔ ایک ایسی چیز جس کی قطن کوئی حیثیت نہیں ہے، اس کو باقاعدہ خاص طور سے ذکر کر کے فرمایا گیا ہے کہ تمہارے ہاں اس کی کوئی حیثیت نہیں، لیکن تم نے اللہ کی رضا کے لیے دل کی خوشی کے ساتھ ریاکاری سے بچتے ہوئے جانور قربان کیا، اللہ بڑے قدردان ہیں، ارے وہ کھر کی قیمت بھی تمہیں دیں گے، وہ تمہیں سینگ کی قیمت بھی دیں گے، وہ تمہیں ان اشیاء کی قیمت بھی دیں گے جو تمہارے نزدیک اچھی نہیں تھیں۔ اللہ کے ہاں قدردانی کا معاملہ ہے۔ تو جب کھر پہ یہ مل رہا ہے تو باقی گوشت جو انسان خود کھاتا ہے، رشتہ داروں کو دیتا ہے، غریبوں کو دیتا ہے، اس پر اسے کیا ملے گا، انسان خود سوچے۔ اس کے علاوہ حدیث کے اندر آتا ہے کنز العمال کی روایت، ذرا دل کے کانوں سے سن لیجئے گا، رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ قربانی کے جانور قیامت کے دن پل صراط کے اوپر سواریاں بنیں گی، یہ سواریاں بن جائیں گے۔ اب اس کو تھوڑا سا کھول لیجئے، پل صراط کیا ہے، کہاں ہے، گوگل لوکیشن پہ تو یہ نہیں ملے گا، ہاں حدیث کے اندر یہ مل جائے گا، اس کی کیفیت بھی مل جائے گی۔ قیامت کے دن یہ قائم کیا جائے گا، اور یہ دریائے راوی ہے، دریائے سندھ کے اوپر نہیں ہوگا، یہ جہنم کے اوپر ہوگا۔ اللہ کی قسم ساتوں سمندروں کو آگ بنا دیا جائے، وہ آگ تھوڑی ہوگی جو جہنم کی آگ ہے۔ اس آگ کے اوپر یہ ایک پل ہوگا جسے پل صراط کہا گیا، بال سے زیادہ باریک اور تلوار سے زیادہ تیز ہوگا، اور ہر ایک نے اس کے اوپر سے گزرنا ہے۔ وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا كَانَ عَلَىٰ رَبِّكَ حَتْمًا مَّقْضِيًّا ثُمَّ نُنَجِّي الَّذِينَ اتَّقَوْا وَنَذَرُ الظَّالِمِينَ فِيهَا جِثِيًّا۔ تیرے رب کا یہ اٹل پکا فیصلہ ہے کہ پل صراط کے اوپر سے ہر ایک نے گزرنا ہے، گزر صرف وہی سکے گا جو تقوی والا ہوگا۔ سنیے اس واقعے کے بعد، اس حال کو سننے کے بعد کہ جہنم کی آگ کے اوپر پل، اور کراس کرنے کے بعد سامنے جنت، پل ہے جہنم کے اوپر، کراس کر کے ہے جنت، تو یہ اس کی لوکیشن ہوگی، اور اس کی کیفیت کیا ہوگی کہ تلوار سے زیادہ تیز اور بال سے زیادہ باریک۔ اب اس کیفیت کو سمجھنے کے لیے ایک بات پہ اور غور کریں، آپ کے گھر میں چھری ہوگی سبزی کاٹنے کے لیے، گوشت کاٹنے کے لیے، تو جس طرف سے وہ کاٹنے کا حصہ ہوتا ہے اس کو ذرا الٹا کر کے رکھ دیں، اور ذرا اس کے اوپر اپنا قدم پورے وزن سے رکھیں، دیکھیں کیا ہوتا ہے۔ یا تلوار پہلے گھروں میں ہوتی تھی تو ذرا لمبی ہوتی ہے نا، کئی فٹ، اگر کسی کے پاس تلوار ہو اور تیز دھار والی ہو، اس کو الٹا کر کے رکھیں، اس کے اوپر ذرا چل کے تو دیکھیں، کوئی ہمت بھی نہیں کر سکے گا۔ تو پل صراط تو تلوار سے زیادہ تیز اور بال سے زیادہ باریک، اتنا تیز دھار ہوگا معاملہ، اور وہاں پر کیا کام آئے گا، یہ قربانی کے جانور جو دل کی خوشی کے ساتھ اللہ کی رضا کے لیے ریاکاری سے بچتے ہوئے کیے جائیں گے، یہ وہاں کام آئے گا۔ کتنی بڑی سعادت ہے، چند ہزار روپے کا جانور مل جاتا ہے، حصہ ڈل جاتا ہے، 20-30 ہزار کا، لاکھ کا بھی، 50 ہزار کا بھی، کیا قیمت ہے یہ، یہ تو قیامت کے دن معلوم ہوگا جب سورج سوا نیزے پر ہوگا، زمین تپ رہی ہوگی، اور پل صراط جہنم کی آگ کے اوپر ہوگا، تلوار سے زیادہ تیز اور بال سے زیادہ باریک، اس وقت پھر اس کی قدر آئے گی۔ ہم بڑے شوق کے ساتھ، محبت کے ساتھ قربانی ادا کریں، اللہ کا حکم پورا کریں، یہ ہمارے ہی فائدے کے لیے ہے، اور قیامت کے دن اس کا ثواب ہمیں ہی ملے گا۔ اس کی ہم بھرپور فکر کریں، اس میں کوئی کمی کوتاہی نہ کریں۔ قربانی کے عمل میں ایک اور بہت خوبصورت بات، نبی کریم صلی اللہ علیہ وسلم نے اپنی طرف سے بھی قربانی کی، ہمیشہ کی، اور امت کی طرف سے بھی قربانی کی، امت کے غریبوں کی طرف سے۔ تو جن کو اللہ نے استطاعت دی ہو، مال ہو، یہ اپنی طرف سے واجب قربانی کرنے کے بعد رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے بھی قربانی کریں۔ نبی علیہ السلام نے امت کی طرف سے کی، تو امتیوں کو بھی چاہیے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی طرف سے کریں، اور باقاعدہ یہ خواہش رسول ہے۔ نبی علیہ السلام نے ایک مرتبہ علی کو فرمایا تھا کہ تم میرے بعد میری طرف سے بھی قربانی کرتے رہنا، تو حضرت علی جب تک رہے اور نبی علیہ السلام کی طرف سے قربانیاں کرتے رہے، تو ہمیں بھی یہ سعادت مل جائے تو بہت بڑی بات ہے۔ تو نبی علیہ السلام کی طرف سے بھی ہمیں چاہیے کہ قربانی کریں۔ پھر جو عزیز و قارب دنیا سے چلے گئے ان کی طرف سے قربانی کا کرنا، یا اپنے شیخ کی طرف سے اور علماء کی طرف سے، محدثین فقہا کی طرف سے، نیک لوگوں کی طرف سے قربانی کرنا، یہ بھی ایک नेक अमल है, ये हमें करना चाहिए जिनको अल्लाह ने इस्तेआत दी हो। जैसे अभी हमारी चित्राल में कुर्बानी चल रही थी तो एक साहब ने भेजा कि जी अजवाज मुतहरात के लिए कुर्बानी के हिस्से मेरे डाल दें, एक ने भेजा जनाब नबी अलैहिस्सलाम की साहबजादियों की तरफ से डाल दें, एक ने खुलफाए राशिदीन के नाम लिखवाए। तो भाई जिसका ताल्लुक़ होता है, दिल करता है, तो वो फिर अपने ताल्लुक़ को निभाता है। तो एक मौका है अपने ताल्लुक़ को उनके साथ जोड़ने का, दिखाने का, बताने का, अल्लाह मेरा तो उनके साथ ताल्लुक़ है जिनका जिनके ऊपर मेरे नाम है, मेरे बीवी बच्चों के घर वालों के नाम है, उनके लिए मैं जानवर कुर्बान कर रहा हूँ और अपने ताल्लुक़ को बढ़ा रहा हूँ। नबी अलैहिस्सलाम ने एक मरतबा 100 जानवर हज के मौके पर कुर्बान किए, 100 जानवर, 63 अपने मुबारक हाथों से और 37 हजरत अली रज़ी अल्लाह तआला अन्हु के हाथों से। क़ुरबानी के जानवर में ज़िबा करने में एक एहतियात और करनी चाहिए, वो ये कि कसाई चाहे हम बुलाएं, गोश्त वो बनाए, बिल्कुल बनाए, लेकिन ज़िबा आप अपने हाथ से करें। बहुत सारे ऐसे लोग होते हैं जो बाज़ गैर मुस्लिम भी आ जाते हैं छुरी चापड़ पकड़ कर, तो सुन्नत जो है ना, सुन्नत की खूबसूरती क्या है, ये है कि जब आप सुन्नत पर पूरा अमल करेंगे तो फितने अंदर नहीं आएंगे, कोई शर अंदर नहीं आ सकता। सुन्नत है अपने हाथ से ज़िबा करना, अपने हाथ से ज़िबा कीजिए तो बहुत सारी चीज़ों से इंसान बचा रहेगा। कुर्बानी के बारे में दो बातें और, उसके बाद इंशाअल्लाह दुआ कर लेते हैं। ये क्या है? ये शाइरुल्लाह है, अल्लाह की निशानियां हैं, अल्लाह ताला का पसंदीदा अमल है। और क़ुरान में अल्लाह फरमाते हैं कि मेरी निशानियों की तआज़ीम कौन कर सकता है? वही जिसके दिल में तक़वा है। वमन युअज़्ज़िम शाइरल्लाह फ़इन्नहा मिन तक़्वल क़ुलूब। इन शाइरुल्लाह की तआज़ीम ये वही कर सकता है जिसके दिल में तक़वा है। फिर शाइरुल्लाह का मजाक कौन उड़ा सकता है? कोई मुत्तकी तो वाली पैदा नहीं होता। शायरुल्लाह को मजाक बना लेना ये बहुत बुरी हरकत है, बहुत बुरी हरकत है। जैसे ही बकरा ईद आती है बहुत सारी बातों का हम लोग मजाक उड़ा रहे होते हैं, कुर्बानी का, बकरे का और मुख्तलिफ बातों का। इस चीज़ से हमें बचना चाहिए। इसके लिए है ना गैर मुस्लिम बहुत मजाक उड़ाने के लिए, या उनके चाहने वाले ऐसे मुसलमान जो दीन से दूर हो चुके हैं, जिन्हें उलमा की सोहबत नहीं मिली, वो ऐसे लोग बहुत हैं हमें बुरा भला कहने के लिए, इस्लाम की निशानियों को बुरा भला कहने के लिए। हमें क्या ज़रूरत है? हमें डरना और बचना चाहिए। जैसे 2-3 दिन पहले व्हाट्सएप के ऊपर एक मैसेज आया, शायद इस किस्म के अल्फाज लिखे हुए थे कि सिर्फ जानवर ज़िबा करना कुर्बानी नहीं, सुन्नत सिर्फ जानवर ज़िबा करना सुन्नत नहीं, बल्कि इब्राहिम अलैहिस्सलाम की एक सुन्नत यह है कि बीवी को भी वीराने में छोड़ाओ। अब लोग इसको मजाक में, दिल लगी में भी आगे फॉरवर्ड कर देते हैं, ये बहुत बुरी बात है। शायर इस्लाम का कहीं किसी अंदाज से मजाक उड़ाना ये मुसलमान के लिए जायज़ नहीं, इसकी गैरत गवारा नहीं करती। हज़रत इब्राहिम अलैहिस्सलाम ने जानवर ज़िबा किया, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भी किया और करने का हुक्म दिया। इसलिए हम उम्मती होने के बावजूद सुन्नत इब्राहिम पर अमल करते हैं कि हमारे नबी ने हमें इसकी तरगीब दी, हुक्म दिया, और न करने की वईद। रहा बीवी को वीराने में छोड़ के जाना, वो इब्राहिम अलैहिस्सलाम के लिए हुक्म इलाही था, उनके लिए ख़ास था, और हमें नबी अलैहिस्सलाम ने वाज़े बता दिया वह रहबानियत नबतदाउहा, ये दुनिया को छोड़ छाड़ कर अकेले ज़िंदगी गुजारना इस्लाम में नहीं है। ला रहबानियत फिल इस्लाम, कुरान भी है, हदीस भी है, हमें ऐसी कोई बात नहीं मिली, बल्कि हमें तो बीवी को दिल के करीब करने का हुक्म मिला, उसका ख्याल रखने का हुक्म मिला, ख्याल न रखने पे पकड़ है। तो हम इस तरह की बातों को मजाक में भी कभी आगे पीछे वायरल ना करें, बहुत बचने की कोशिश करें। तो ये शाइरुल्लाह है, अल्लाह की निशानियां हैं, हम इनकी तआज़ीम करें, इनकी फ़िक्र करें। एक और बात जो बहुत ज़्यादा आती है बकरीद के मौके पे, ऐसे जो है ना वो लोग निकल आते हैं जैसे फसली बटेरे होते हैं, निकल आते हैं कि जी किसी गरीब को पैसे दे दें, किसी का इलाज करवा दें, ये पैसे सदका कर दें, जानवर ज़िबा कर दिया, किसी का काम क्या आएगा। तो इसके ऊपर बहुत सारी वो बातें करते हैं। एक इसका इक्तसादी पहलू भी है, वो क्या है कि वो लोग जो गांव गोटों में, वीरानों में, दूर दराज इलाकों में रहते हैं, सारा साल इंतज़ार करते हैं, उनके हाथ में कैश फ़्लो नहीं होता, इस वक्त वो जो कैश फ़्लो आता है ये पूरा एक सर्कल चल जाता है जिसके बेपनाह फ़ायदे हैं, बेहिसाब फ़ायदे हैं। दूसरी बात क्या है कि सदका करना, खैरात करना, गरीब पड़ोसी की मदद करना, ये सब हुक्म रब्बी हैं, ये सब हमें करने हैं। लेकिन इसका ये मतलब नहीं है कि दीन का एक हुक्म तोड़कर उसको दूसरे को पूरा करना है। दो चीज़ों की अगर मुसलमान आज पाबंदी कर लेना तो ज़मीन के ऊपर भूखा कोई नहीं मिलेगा, मांगने वाला कोई नहीं मिलेगा। नंबर एक, सूद को बिल्कुल मिटा दिया जाए, और नंबर दो, तमाम लोग जिनके ऊपर ज़कात बनती है अपनी ज़कात पूरी हिसाब करके गरीब तक पहुंचा दें। ये दो हुक्म अल्लाह के अगर पूरे कर दिए, ज़मीन के ऊपर भूखा कोई नहीं मिलेगा। मज़ीद अल्लाह का कोई हुक्म तोड़ने के बजाय जो हुक्म तोड़े जा रहे हैं उनको पूरा करने की फ़िक्र की जाए। और अगर ये तरगीब देनी भी हो ना कि भाई गरीब की मदद करनी चाहिए, तो फिर उसके अल्फाज को बदलना होगा कि भाई बजाय ये कि हर दूसरे चौथे महीने मोबाइल सेट तब्दील करते हैं, अपडेट करते हैं, उसकी जगह किसी गरीब की मदद कर दें। ये जो हम सिगरेट के ऊपर और पान के ऊपर और इंटरनेट के ऊपर बहुत ज़्यादा पैसा खर्च कर लेते हैं, वो पैसे बचा के गरीब की मदद कर दें। पिज़्ज़े के लिए जाते हैं, 10-10 हज़ार के पिज़्ज़े खा के आ जाते हैं, तो वो ज़रा किसी दिन ना खाएं, किसी गरीब की मदद कर दें। गाड़ी बहुत महंगी लेने के बजाय मुनासिब ले लें, उससे किसी गरीब की मदद कर दें। वीडियो गेम, आतिशबाजी, शादी के ऊपर बेहिसाब जो लाखों रुपए खर्च कर देते हैं, वीडियो सेशन पे लाखों रुपए खर्च कर देते हैं, गैर शरई तौर पर ब्यूटी पार्लर में बेहिसाब पैसा लगा देते हैं, भाई वो सब बचा के किसी गरीब की मदद कर दी जाए। दुल्हन ने जो एक रात सूट पहनना है, बहुत महंगा लेने के बजाय मुनासिब सा लेके वो पैसे बचा के गरीब की दावत, गरीब का ख्याल कर लिया जाए। एक एक दावत पे 20-20 लाख रुपए का खाना खिलाने के बजाय उसको थोड़ा सा मुनासिब करके किसी गरीब की मदद कर ली जाए। तो गरीब की मदद अगर करनी है तो बहुत सारे और भी मौके हैं। दिवाली है, ईद कार्ड को मनाना है, क्रिसमस मनाना है मुसलमानों का, जो गैर मुस्लिम है वो मनाए, हम उनकी बात नहीं कर रहे हैं। मुसलमान जो इन मौक़ों के ऊपर जो पैसा खर्च कर रहे होते हैं तो वो बचा के उधर लगाएं। और बहुत सारे जनाब वैलेंटाइन डे मनाया जा रहा है और बहुत सारी चीज़ों के ऊपर पैसा ज़ाया किया जा रहा है, वहाँ पैसे को बचा कर गरीब की मदद की जाए। सिर्फ क्या एक अल्लाह का हुक्म ही रह गया जिसको छोड़कर किसी गरीब की मदद करनी है? तो गरीब की मदद करने का हुक्म है। वाकईतन जो लोग कुर्बानी करते हैं वो तमाम लोग जो हैं वो गरीब की मदद भी करते हैं, और जो एतराज़ करते हैं वो बेचारे कुर्बानी से भी महरूम रह जाते हैं और शायद गरीब की मदद से भी महरूम रह जाते हों। तो अल्लाह ताला हमारी हिफाजत फरमाए। वाखिरु दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन। www.dasquran.com